ہمارے معاشرے میں ایک بہت ہی اہم معاشرے کا حصہ ہے مہمانوں کا آنا جانا. یا خود انسان مہمان بنتا ہے یا کوئی مہمان آتا ہے. پھر ہر آدمی اپنے اپنے انداز سے اپنے اپنے طریقے سے مہمان کی تواضع کرتا ہے. اس میں کلچر کا بڑا دخل ہو جاتا ہے. جس طرح مختلف علاقے کے لوگ ہیں مختلف انداز سے کھانے کو پیش کرتے ہیں. پٹھان کے یہاں کوئی مہمان آئے گا تو پٹھانی انداز سے کھانے کو پیش کرے گا جو وہ سمجھتا ہے کہ سب سے اچھا طریقہ ہے. کوئی پنجابی ہوگا تو اپنے پنجابی طریقے سے پیش کرے گا. بڑوچی ہوگا تو اپنے طریقے سے پیش کرے گا. سورتی ہوگا تو اپنے طریقے سے پیش کرے گا. سندھی ہوگا اپنے طریقے سے پیش کرے گا. انداز ہوتا ہے پیش کرنے کا, سمجھتے ہیں کس میں کلام ہے. لیکن سب سے بہترین طریقہ ہم کیا اختیار کریں, سب سے بہترین طریقہ کھانا پیش کرنے کا مہمان کو جو ہے آپ نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق. آپ صلی اللہ علیہ وسلم نے یہ طریقہ بھی ہمیں بتایا تو سب سے افضل طریقہ وہ ہو جائے گا. سب کلچر طریقے کو چھوڑ کے آدمی, ایک مسلمان کی شان یہ ہے کہ جو فیل بھی کرے جو بھی فیل عمر میں زندگی میں کرے وہ کس طریقے سے کرے کہ جو نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا تھا. تو خود پیش کرنے میں اس طریقے پیش کرنے میں زمین آسمان کا فرق ہو جائے گا. جو طریقہ ہم نبی پاک صلی اللہ علیہ وسلم استعمال کریں گے اس میں برکتیں بھی ہوں گی, رحمتیں بھی ہوں گی, اللہ کا فضل بھی ہوگا, بلکہ عبادت ہوگی, اعلیٰ درجے کی عبادت ہوگی جس سے اللہ راضی ہوگا. یہی دین ہے, یہ اللہ کے نبی نے ہمیں سکھایا کہ جو طریقہ میں تمہیں دوں اس کو اختیار کرو. دنیا میں رنگ برنگ کے طریقے آئیں گے لیکن تم نے وہ طریقہ اختیار کرنا ہے جو میرا ہے. ہزاروں بلاؤں کو دشمنوں کو انسان کو ختم کر دیتا ہے اللہ تعالیٰ ان نبی پاک طریقے سے مبارک استعمال کرنے سے. آپ سے سنو طریقہ مبارک کیا تھا کھانا کھلانے کا, بس یہ ہم دیکھ رہے ہیں الحمدللہ. آج اگر ہم اس مجلس میں یہ طریقہ سیکھ لیں تو سمجھو علم کا بہت بڑا حصہ ہم نے حاصل کر لیا اللہ کے, اور الحمدللہ اس پہ عمل ہو جائے تو پھر عالم با عمل بن سکتے ہیں ہم. یہ مجالس سے بیٹھنا الحمدللہ, جمع ہونا, بزرگوں نے ہمیں تو یہی سکھایا تھا اور بتایا تھا جب ہم نے سیکھا. بھائی اس کا مطلب ہے, ذکر کا بھی مطلب ہے کرنے کا, مجالس میں بیٹھنے کا مطلب ہے, نیک صحبتوں میں جانے کا مطلب ہے. وہ صرف یہ ہے کہ ہم ان صحبتوں سے ان طریقے سے ان مجالس میں نبی پاک صلی اللہ علیہ وسلم سنتوں کو سیکھ جائیں. یہ سب سے بڑی چیز ہے, باقی سب جو ہے سیکنڈری چیز ہیں. یہ ساری چیزیں اس لیے مجمع لگائے جاتے ہیں, جمع کیے جاتے ہیں, تقریریں کی جاتی ہیں, حدیثیں پڑھائی جاتی ہیں کہ ہماری زندگی کے اندر نبی پاک صلی اللہ علیہ وسلم کا طریقہ آ جائے. اور جیسے جیسے وقت گزر رہا ہے تو اسی طرح انسان اس طریقے کو توڑتا جا رہا ہے, اور جیسے چھوڑتا جا رہا ہے مسائل پریشانیاں مصیبتیں گھیر لیتی ہیں آدمی کو, گھیر لیتی ہیں. और ऐसी ऐसी कोई चीज अल्लाह के नबी ने नहीं बताई और नहीं समझाई, और कहाँ कहाँ से दुश्मन आता है, कहाँ कहाँ से अटैक होता है इंसान पे, रात को उसका क्या हालात हो जाते हैं, सुबह उठते तो क्या हालात हो जाते हैं। एक एक चीज को स्कैन की है और साथ साथ बहुत ही खूबसूरत दुआएं बता दी उसके साथ। किसी दिन में आपको मतलब ये चीज मिल ही नहीं सकती कि आप टॉयलेट जाएं तो किस तरह दाखिल हो, पांव कैसा रखें, तो ये वैसी है नहीं नहीं हमें वो नजर नहीं आती। मखलूकात जो है, जो हमारे दुश्मन है, चारों तरफ से हमें घेरा हुआ है, हमें जकड़ा है उन्होंने, और कोशिश होती है कि किसी तरह इनको बर्बाद करें। जिन्नात हैं, वाहियात चीजें हैं, दुश्मन हैं, हर वक्त इंसान के साथ घेरे होते हैं। और फिर अल्लाह ताला कहते हैं ये सजा है कि तूने मेरे नबी के तरीके को छोड़ा, मैंने तुझे उसमें मुबतला कर दिया। अब कराता फिर इलाज, देखते हैं कहां से तेरा इलाज होगा। तो ये तो हमारी जिंदगी की प्रोटेक्शन है। अल्लाह ने कमाल और फजल और कम ये किया कि उस प्रोटेक्शन को जो हमारी ही जरूरत थी करने पर हमें इनाम ही दे दिया। हम यू सोचे इनाम ही दे दिया कि अगर तुम इस तरीके से सोओगे तो तुम्हें ये इनाम मिलेगा, इनाम भी मिल जाएगा और हजारों चीज इंसान प्रोटेक्ट हो जाते हैं, हजारों बहनों से बच जाते हैं। एक ही सुनत ऐसी है अल्हम्दुलिल्लाह, आप उसको रिसर्च करें तो पता चलता है कि हजारों बीमारी इंसान की खत्म हो जाती है, हजारों बीमारी खत्म हो जाती है। अब क्या तरीका है इस गौर से सुने कि जब हमारे मेहमान आएगा अब हमने क्या करना होगा, बोले सुबह हास्यमल करना होगा, क्यों हम तो खिलाएंगे। अब मेहमान तो हर वक्त आता है, कोई गया तो कोई दुकान पर भी आता है, चाय पीने वाला भी मेहमान होता है, कोक पिलाने के बैठ गया वो भी मेहमान होता है। तो हमने बस जहन फौरन तरीका लेना है कि पाक प्यारे सल्लल्लाहु अलैहि वसल्लम ने हमें तरीका क्या बताया इसका, मैं इसको मेहमान समझूं, मैं खुद मेजबान हो जाऊं ताकि मैं इसका सवाब हासिल करना शुरू करूं। हर कोई लंबे लंबे वजीफे तो ना आदमी तलाश करता हो, सजदे कर सकता है, बहुत बहुत बड़ी इबादत कर सकता है। अल्लाह पाक ने तो छोटी छोटी ये चीजें जो हैं, छोटी लेकिन बहुत बड़ी चीजें हैं, इनको हम इग्नोर कर देते हैं, पता नहीं कितनी बड़ी इबादत है। तिर्मिज़ी की हदीस है, ज़ाद मुआद के अंदर भी हदीस आई है, माते हैं कि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास मेहमान आते, आप से सुन अपने मेहमान को अपने दस्तरखान पर इस तरह से खाना खिलाते थे। यह हदीस कहता अपने दस्तरखान पर अपने मेहमानों को इस तरीके से खाना खिलाते थे, खाना पेश करते थे कि जब खाना आप देते थे तो मेहमान से बार 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 आप ये फरमाते थे और खाइए और खाइए, बार बार इसका तकरार फरमाते थे मेहमान से और खाइए और खाइए, जब तक मेहमान सैर ना हो जाता, आसूदा ना हो जाता और खुद इनकार ना करता, आप नबी करीम ससम कहते ही रहते और फिर आप डूब जाते। कितनी छोटी सी बात है हम बताएं, इस पे हम अमल कर लें, कितनी बड़ी बड़ी हिकमतें हैं इसके अंदर कि आदमी सोच भी नहीं सकता, सोच भी नहीं सकता। नंबर एक पहली चीज बताई हदीस के अंदर कि अपने मेहमानों को नबी करीम ससम अपने दस्तरखान पर खाना खिलाते, पहली चीज तो ये हो गई। अल्लाह के नबी की ये सुन्नत है जो तमाम तरीकों को तहजीबों को एक तरफ रख देती है, और अल्लाह के नबी की सुन्नत ये है कि चाहे किसी जमाने में चले जाए, खाना मेहमानों को हो, दावतें हों, वलीमे हों, बड़ी बड़ी दावतें हों, किस पर खिलाया जाए, दस्तरखान पर पेश किया जाए। देखिए अब ना खा जाती, लोग क्या कहेंगे, फला क्या कहेंगे, यही सबसे बड़ी दीन की बर्बादी है। अल्लाह के नबी को छोड़ के लोगों का ख्याल करना, लोगों में तब जान करना, और क्या क्या फितने, को खड़ा होकर खा रहा है, कोई बैठ के खा रहा है, कोई म्यूजिक सुन के खा रहा है, वो किसी तमाशे से खा रहा है, उधर बैठा खा रहा है, औरतों के साथ उसके खा, अजीब तो, और इतनी बड़ी इबादत है ये, मेहमान आई और आप मेहमानों को खाना पेश कर रहे हैं, तो उसमें क्या होता है कि जितनी भी बरकतें हैं उस दावत के अंदर, जितनी भी अल्लाह की रहमतें हैं, जितने भी फजल हैं, सारे के सारे खत्म कर देते हैं अल्लाह, और बिल्कुल फूका रह जाता है खाना, उसमें कुछ भी नहीं, बस थोड़ी देर की चमक मक आप नजर आती है। हजारों लोग जो इस तरह उल्टी तरीके से खाना पीना खा जाते हैं, हजारों बीमारियों में मुबतला हो जाते हैं। फैक्ट बता रहा हूँ आप, इस पर रिसर्च है, हजारों बीमारियों में मुबतला वहां चले जाते हैं, ना खाने में हाथ का तमाम है, ना किस सुन्नत का तरीका है, ना कोई दुआ है, ना कुछ है, फिर चांदों की तरह। हमें तो फर्क है कि अल्लाह के नबी इसमें एक बेहतरीन माशा हमें टीच करने आए, हमें जरूरत ही नहीं है अल्लाह के फजल से, مخالفت کسی سے نہیں ہے, ہمیں تو وہ کرنا ہے جو ہمیں بہتر سمجھتا ہے. ہم کسی سے مخالفت نہیں کریں گے, آپ کیوں کر رہے ہیں جی, کیوں کر رہے ہیں, نہیں الحمدللہ کریں جو آپ نے کرنا ہے, لیکن ہم ایک اس چیز کو فالو کرتے ہیں جس میں ہماری زندگی بہتری نظر آتی ہے. ہمیں کوئی دشمنی تھوڑی کرنی ہے اسے, ٹھیک ہے آپ کی تہذیب بھی آپ کریں, آپ کی تہذیب آپ بھی کریں, ہمیں کوئی اعتراض نہیں ہے. لیکن فرق یہ ہے کہ کیونکہ ہمارے پاس تو ایک رہبر عظیم موجود ہے, اللہ سبحانہ تعالیٰ نے ایک ایسا رہبر عظیم اپنے حبیب کو بھیج دیا ہے جس نے ہمارا اتنا خیال کیا ہے کہ کھانے کے وقت بھی ہمیں تکلیف پہنچانا نہیں چاہتا, ہمیں بچانا چاہتا ہے. بجائے اس کے کل بھاگتے پھرے ہمارا یہ ہو جائے, ہمارا فلاں ہو جائے, اللہ کے نہیں سنو, اس سے ہمیں بچانا چاہتے ہیں اس چیز سے کہ تمہیں نہیں پتا کیا کیا تمہارے ساتھ معاملات ہوں گے, میری اس طریقے کو اختیار کرو. اللہ نے مجھے اتنی طاقت دے دی ہے, میرے ہر فعل کے اندر نور ہی نور ہے, یعنی اللہ کہ نور آئے گا, ایک نور آئے گا, کتاب کے ساتھ ایک نور بھی آئے گا. ایسی لائٹ ہے آپ کی ہر چیز میں, وہ لائٹ ہے, وہ نور ہے الحمدللہ کہ جو انسان کو کہیں سے کہیں پہنچا دیتا ہے, معرفت کی اونچا کر دیتا ہے. تو پہلی چیز تو یہ سمجھ آئے گی کہ ہمیشہ گھر میں جائیں, باہر جائیں, کتنا بڑا مہمان ہے بلا تکلف اس کے فائدے کے لیے, وہ تو نہیں سمجھے گا زمین میں بچھا دیں گے آج ایسی کھانا کھا لیں. اور یاد رکھیں ایک چیز بہت خیال رکھیں کہ سنت پہ عمل کرتے ہوئے کبھی ذہن کے اندر یہ چیز نہ لائیں تو جی لوگ کہیں گے میں سنت پہ عمل کر رہا ہوں, دیکھا ہم سنت پہ عمل کر رہے ہیں, یہ فلاں آدمی سنت پہ عمل نہیں کر رہا. اس لیے بزرگان دین بہت سی ظاہری سنتیں جو ہیں اپنے مریدین کو منع کر دیتے ہیں کہ ان میں تکبر پیدا نہ ہو جائے, اور ہو جاتا ہے, دیکھا جی ہم تو تہمت پہن کے کر رہے ہیں, ویسے پہن رہے ہیں, ہم تو امام پہن کے کر رہے ہیں, وہ تو ایسے کر رہے ہیں, ہم تو سبت, اس میں ایک تکبر آ جاتا ہے انسان کا اور نخرے کرنے لگتا ہے. تو اس علاج کے علاج بزرگان دین نے بڑا رکھا ہے کہ ایک مقام پہ جا کے اجازت دیتے ہیں کہ تم اس لباس کو پہن سکتے ہو. لوگ سنیں وہ ہر آدمی بس کی بات نہیں کہ وہ اس میں تکبر پیدا ہوتا ہے, ہر آدمی نیچ نظر آتا ہے. اور یہی چیز تو ہم نے ختم کرنی ہے, جب اللہ نے آپ کو ایک چیز عطا فرما دی ہے, صاحب نسبت سے آپ کو چیز ملی ہے, تو پھر ہمیں یہ نہیں سوچنا چاہیے کہ ہم افضل ہو گئے, وہ نیچے ہو گئے, وہ گٹیا ہو گئے, یہ بات نہیں, بلکہ الحمدللہ اس کو اس طریقے سے عمل کیا جائے کہ دوسرا بھی محبت کے ساتھ اس عمل کو کرنا شروع ہو جائے, اس طریقے سے اپنے عمل کو پیش کرے, بجائے اس کے دیکھا جی ہم کرتے ہیں ہمارے تو اونچے ہیں, ہم تو فلاں ہیں, ہم تو یہ ہیں, جان جان کے اس عمل کو دوسرے کے سامنے پیش کرنا ریا آ جاتی ہے. اس لیے بزرگان دین ہر انسان کو سنت کے تخت نہیں لے جاتے کہ جو بھی بہت ہی زیادہ نمایاں ہو لوگوں میں اور جو مختلف نظر آئے اسے منع فرما دیتے ہیں. یہ آپ بات سمجھ گئے گا آپ اس میں بھی کہ کیوں اس کو روکا جاتا ہے, کیوں بتایا جاتا ہے ان چیزوں. تو پھر جب بھی کوئی سنت اللہ توفیق دے تو اس طریقے سے کرے کہ آدمی دوسرے ترغیب ہو اس کے اندر. یہ سنت ایسی ہے کہ جب آپ بیٹھ کے کھانا کھائیں تو یہ نہیں ہم بڑے سنت پہ عمل کرنے والے ہیں, ہم تو شریعت پہ چلنے والے ہیں, دیکھو جی آپ نہیں, نہیں بلکہ اس کی اس افادت کے ساتھ کہ الحمدللہ جب سے حضرت میں نے تو یہ کھانا شروع کی, ایک حدیث پڑھی تھی, اللہ نے بڑا فائدہ دیا مجھے, بڑے آسان ہو گئے, میرا ہاضمہ بہت اچھا ہو گیا, اب ہوتا ہے الحمدللہ. اب مجھے پہلے ڈکاریں بہت آتی تھیں کھانے کے بعد, جب سے میں اس طرح روزانوں یا اکلو کو بیٹھ کے کھانا شروع کیا ہے الحمدللہ کھانا بڑا ہضم ہونے لگا ہے. تو ظاہر ہے وہ جو ہوں گے جو نہیں کھاتے ہوں گے ان کے پیٹ تو بڑے ہی ہوں گے, وہ کہیں گے یار ہم بھی شروع کر کے دیکھتے ہیں اسے. بہت سے لوگ پھر اللہ کی طرح سے سنت پہ ملنا شروع ہو جاتے ہیں, سمجھائیں بات. تو ہم نے لیکن اس طرح لوگوں کو ترغیب دینی ہے, اور خود لوگوں کی ترغیب نہیں آتا, یار لوگ کیا کہیں گے, اب تم بیٹھ بھائی ناک کٹوا دو, پھر بحث میں باسا نہیں, چپکے سے سلپ کر جاؤ. شریعت کہتی ہے جہاں ایسی جگہ کھانے ہوں, اس قسم کی باتیں ہوں جو شریعت کے خلاف, تو وہاں جھگڑا نہیں کرنا بلکہ کسی بہانے کے ساتھ پاس بائی پاس کر دیں کہ بھائی کیوں ہم کیوں اپنے ایمان کو خراب کریں, اپنے حاصل خراب کر لیں, ان کو توفیق دے گا تو ہمارے, لیکن یہ نہیں کر کے نہیں تم نہیں کر رہے تو ہم کر رہے ہیں, جھگڑے نہیں ہونے چاہیے کسی سے, اونچا نواز کو خاص زمانے کے اندر. تو یہ عمل بھی ایسے کرنا ہے اور دوسروں پہ بوجھ بھی نہیں بننا ہے, کرٹیسائز بھی نہیں کرنا ہے, لیکن دوسروں کو ترغیب بھی دینی ہے, اس کا نام دیا ہے. بڑی بڑی مجالس میں جائیں ایسے طریقے سے اس کو استعمال کریں اس چیز کو, وہ خود بھی قائل ہو جائیں اس کا, لیکن بالکل ایک بناوٹ کے طور پہ پیش کرنا وہ غلط بات ہے. تو دسترخوان بھی جائیں الحمدللہ, اور یہ تو گھر میں تو عام ہونا چاہیے. آج کل بچوں کے حالات بہت خراب ہیں ہمارے, ان کو پتہ ہی نہیں سنتوں کا, ایسے بے ترتیبی سے کھانا کھاتے ہیں جس کا تصور نہیں کر سکتے. تو ان کے سامنے خاص طور پہ, وہ تو گھر ہے, ان کو زبردستی بٹھا کے کھلائیں انشاءاللہ کہ نہیں ایسا نہیں چل سکتا, رکھی نہ وہ چیز جو افضل چیز, اس کو کیوں ہم کیوں اس کو نکالے ہیں وہاں سے, اس رکھی نہ الحمدللہ. کھانے کے بعد دسترخوان بچھے گا اللہ کے فضل سے خود رحمت آنا شروع ہو جاتی ہے انسان. तो पहली चीज तो हदीस से ये समझ आती है, दूसरी बात क्या हिम्मत अल्लाह की देखे। मेहमानों पर जैसे कुछ लोग ऐसे हैं आपके मेहमानों में आए, आपने दावत दे दी लेकिन उनके हालात अच्छे नहीं है, कोई रंजिश हैं आपस के अंदर, मेहमानों में रंजिश भी होती है लोगों के अंदर दोस्तों में, लेकिन आपने उसको बुला लिया वो भी आ गया, मेहमानों वो भी बैठ गया, खाने पीने वो भी आ गए, लेकिन दिल के अंदर कीना भी होती है इंसान के, कभी गुस्से भी आए होते हैं। जब आप नबी इस सुनत पे अमल करेंगे उसको बार बार पेश करेंगे, कोई खाना नहीं खाएं ना भाई आप पेश करें, आप खाएं जब उसको बार बार पेश करेंगे तो इस सुनत में इतनी अल्हम्दुलिल्लाह हिकमत रखी है पाक ने कि वो खाने वाले के दिल में खुद ब खुद मोहब्बत पैदा हो जाएगी, मेजबान की मोहब्बत उसमें असर करना शुरू हो जाएगी, यार कितना मेरे ख्याल कर रहे हैं शख्स, सुभानअल्लाह देखो कितनी मोहब्बत है इसको, यार मैं मना करूँ किसी को नहीं पूछ रहा, मुझे बोटियां दी जा रही, मुझे या चिकन पकड़ाया जा रहा है, मुझे आप खुद आपको इस तरह करे कितना खुश होगा दिल आपको, होगा ना आदमी कहें यार तो बड़ी मुझसे मोहब्बत करता है, बल्कि एक रिकॉर्ड बन जाएगा आपके दिल में, यार मैं खाना खाने गया तो अल्हम्दुलिल्लाह बड़ी मेरी इज्जत की इसने, तो उसको एहसास होगा जितना बेचारा छोटा आदमी होगा, हर आदमी अमीर भी होता है गरीब भी होता है, जिस कदर आप इसका ख्याल करेंगे छोटे इंसान का भी, वो कहेगा यार मेरी भी कोई इज्जत है अल्हम्दुलिल्लाह लोगों के अंदर, हम तो समझे थे यार बड़े आदमी की दावत है हमें कौन पूछेगा, लेकिन अल्हम्दुलिल्लाह ऐसी दुआएं देता जाएगा, यार बड़े अच्छे लोग थे, बड़े बाखलाक लोग थे, बार बार मुझे खाना पेश कर खुद पेश कर रहे थे, और खुद पेश करना चाहिए खाना, हम तो ये ना पहले खाना आती पहले खुद ही बोटियां रगड़ना शुरू हो जाते हैं, अपनी दावत में खुद ही शुरू होते नहीं, कोशिश ये करें कि सबसे पहले क्या मेहमान को इंसान पहुंचे, ये नबी पाक की सुन्नत का तरीका है, बहुत बड़ी तहजीब है हमारे और कल्चर है अल्हम्दुलिल्लाह जो हमने पेश किया है, तो इसमें बड़ी हिकमत है, अल्लाह ताला सीने को सदर कर देता है, उसमें जनाब अल्लाह आपस में मोहब्बतें पैदा होती हैं, कीना खत्म हो जाती है, बल्कि मैं आपको हकीकत बता रहा हूँ कि मेरी जिंदगी की मुशाहदात हैं, वो जो दो पार्टी दुश्मन थी जब शादी की पार्टी में आके बैठी, इतनी मोहब्बत पैदा होगी उनमें रिश्ते पैदा हो गए, उन्हें रिश्ते तय कर दिए चले जा हम चले इन्हीं के रिश्ते देते हैं अच्छे लोग हैं यार, उनमें ऐसी मोहब्बतें पैदा होती, दुश्मनियों को बढ़ाना नहीं चाहिए, बढ़ना तो शैतान तो बढ़ाता है, इन शैतान जनजबाइन हम, शैतान का काम है दो आदमी को दुश्मन बढ़ाएगा, वो तो दुश्मन और कहेगा जितना चाहे, और जितनी दुश्मनी बढ़ेंगी उसी कदर इंसान के प्रॉब्लम बढ़ते हैं, उसी कदर उसके अंदर और ज्यादा मुसीबतें बढ़ना शुरू हो जाती है, हमेशा कोशिश ये करनी चाहिए कहीं ऐसे ताल्लुकात खराब हो रहे हैं, ऐसी बात हो रही है रिश्तेदारों में दोस्तों में, तो हमें कोशिश करनी चाहिए उसको किसी ड्रॉप करें ताकि हमें भी सुकून है उसको भी सुकून है, मुसाहलत हो जाए किसी जगह पर पॉइंट, हमेशा इसकी सुकून मुसालत होगी तो अल्हम्दुलिल्लाह आप भी सुकून की नींद सोएंगे, मुसीबतें खत्म हो जाएंगी, उसके भी स्कीन की नींद, इसमें यह है अल्लाह के नबी ने एक हदीस दी है कि अगर तुम्हारा हक भी मौजूद है, देखिए कैसी प्यारी सुनत है कि तुम्हारा हक बनता है लेकिन तुमने सिर्फ मुसाहलत करने की वजह से कि भाई चलो आपस में मामला अच्छा हो जाएगा, और आप तुमने अपने हक को छोड़ दिया, तो अल्लाह सुबहाना तला उस मुकाम पर जब तू आएगा मेरे पास सुबहान अल्लाह, तो मैं तुझे उसका बदला भी दूंगा हक भी दूंगा उसका, अच्छा कितनी देर लगेंगे पहुंचने मुझे बताएं, कितनी देर लगती है, डॉक्टर सिद्ध के पास जाते थे बैठते थे, मैं 7 बजे उसका जनाजा, मैं कहा इसी वक्त वो बेचारा वो लगाता था अपना क्या जो उसकी दुकान लगती थी, लोग जाते थे गपशप, एक ख्वाब है ये दुनिया, चलते चलते ये उसके इंतकाल हो गए दुआ करें उसके इंतकाल हो गए, जानने वाले उठ जा रहे हैं, तो ये हक मिलने में देर नहीं लगेगी इंशाल्लाह, जो आज हक आप छोड़ेंगे आपको नुकसान नहीं होगा बल्कि उस मुकाम पर हक मिलेगा जहां हमें जरूरत है, जब आपको बंडल मिलेगा ना ये तो तेरा मुकाम तो भाई ये था तो जानने वाला था जहन्नुम में, कोई चीज तेरे पास नहीं थी, फला पे तूने मेरे लिए हक छोड़ा था, आज वो तेरे काम आ रहा है, ना सिर्फ तो जहन्नुम से बच रहा है बल्कि इस हक के तू फैल के जन्नत के आला दर्जे तुझे दिए, ये किस चीज में ये सुन्नत है, हर फेल जिंदगी में लिख ले, लड़ाई हो झगड़े हो दोस्ती हो कारोबार हो रिश्ते हो खाना हो पकाना, सबसे पहले सोचे इसमें सुन्नत क्या है, नबी पाक तरीका क्या है, बस इतनी बात सोचते सुने जा रहे हैं पहले देखें कैसे सुने जाएं, टॉयलेट जा रहे हैं कैसे जाएं, खाने बैठे कैसे खाएं, पानी बस एक एक फितरत में इतना ढाल लिए सोच, इतनी फिक्र पैदा कर ले, बकौल हज़रत तकी मुतज़िल अली के एक इतनी इतनी फिक्र पैदा हो जाए उसकी जिंदगी में फिक्र ही आ जाए कि कोई फेर भी मेरा नबी हूं कि सुन्नत के मुताबिक ऐसा हो ही नहीं सकता, बस देखिए अंधाधुन हमने करना ही नहीं, जो अंधाधुन काम हो रहा है वो शैतान ने हमें पकड़ा, तो दूसरी चीज थे इतनी बड़ी अल्हम्दुलिल्लाह अल्लाह ताला दिलों को मिला देते हैं मोहब्बत पैदा, सदी से पता चलता है जब आप मेहमान का इकराम करेंगे, और तीसरी चीज़ ये कि अल्हम्दुलिल्लाह कि कोई कंजूस मेहमान आया होगा जब इतनी ज़ियाफ़त देखता है सब देखते तो आखिर कह देता है आप भी आए हमारे घर खाना खाएं, सुभान अल्लाह, तो रिश्तेदारी बढ़ गई ना मोहब्बत बढ़ गई ना आप, मैं अक्सर क्या होता है, मैं अक्सर लोगों से शिकायत सुनता हूँ, देखो जी हम गए भी जब जाने लगे, ओ हो यार मैंने चाय पानी आपसे पूछा नहीं, बोला जल्दी में याद नहीं रहा यार पूछना हमसे, ये कितना बड़ा ड्रामा मुझे बताया। दूसरा समझ जाते हैं झूठ बोल रहा है, ऐसी बात नहीं है, नहीं यह कि आप पहले पूछेंगे जरूर, आप जबरदस्ती तो नहीं ना आप कहना भी आप चाय पसंद करेंगे ठंडा पसंद करते हैं ये करते हैं, तो जब उन्हें बोला तो आप थोड़ी देर बैठ रहे फिर आप अपनी पसंद कर ले, बिल्कुल इकरार कर रहे हैं मैं बिल्कुल खाना खा कर रहा हूँ फिर तो मुझे नहीं चाहिए, बस ठीक है अल्हम्दुलिल्लाह आपका मेहमान नवाजी होगी आपकी, पूछ लिया आपने सब कुछ किया। तो मेरे भाई ये एक हदीस अल्हम्दुलिल्लाह जो है बहुत अहम हदीस है हमारी ज़िंदगी के अंदर, हमारे आना जाना उठना हर वक्त रहता है। अल्लाह ताला से दुआ फरमाए कि अल्लाह पाक हमें इस हदीस पे अमल करने की तौफीक नसीब
फरमाए। اللهم صل على سيدنا مولانا نبي الأمي وزوجه أمهات المؤمنين وذريته وآل بيته كما صليت على آل إبراهيم إنك حميد مجيد وسلم تسليما دائما أبدا كثيرا 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 اللهم اغفر لنا ذنوبنا وظلمنا وهزلنا وجدنا وخطأنا وعمدنا كل ذلك عندنا اللهم إننا منا واغفر لنا ذنوبنا وقنا عذاب النار رب اغفر وارحم وأنت خير الراحمين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وقنا عذاب القبر وقنا عذاب الحشر وقنا عذاب الميزان وادخلنا جنة مع الأبرار يا عزيز يا غفار يا غفار يا غفار يا أرحم الراحمين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم ثبتنا على الإيمان وأمتنا على الإيمان وأشرنا يوم القيامة مع الإيمان اللهم اهدنا الصراط المستقيم اللهم اهدنا الصراط المستقيم اللهم اهدنا الصراط المستقيم اللهم استعبلنا بسنته ونفعنا بمحبته واشرنا في زمرته يا كريم اللهم اعنا على ذكرك وشكرك وحسن عبادتك يا حي يا قيوم برحمتك نستغيث اللهم اعنا على غمرات الموت وسكرات الموت اللهم اعنا على غمرات الموت وسكرات الموت اللهم اعنا على غمرات الموت وسكرات الموت اللهم نعوذ بك من عذاب القبر وعذاب جهنم وفتنة المحيا والممات وفتنة المسيح الدجال يا حي يا قيوم برحمتك نستغيث يا قاضي الحاجات اقض حاجاتنا يا دافع البليات ادفع بلياتنا يا شافي الأمراض اشف مرادنا إِلَّا يا شافي الأمراض اشف مرادنا اللهم اعفنا في بدني اللهم اعفنا في سمعي اللهم اعفنا في بصري لا إله إلا أنت
کچھ لوگوں نے اپنے عزیزوں کی مغفرت کی دعا کے لیے فرمایا ہے، ڈاکٹر سدا صاحب کے لیے بھی دعا فرمائیں، اور ایک اور خاتون ہیں ان کی والدہ کا انتقال ہو گیا ورما میں، ان کے لیے بھی خاص دعا فرمائیں، اللہ سبحانہ تعالیٰ تمام مرحوم کی مغفرت فرمائے، جنت میں اعلیٰ درجہ نصیب فرمائے، ان کے گناہوں کو معاف فرمائے، قبر کے عذابوں سے دور فرمائے، قبر کے سوال آسان فرمائے، ان کی قبروں کو جنت کی کیاریاں بنائے، لواغین کو صبر جمیل نصیب فرمائے۔
ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعین واجعلنا للمتقین اماما، اللهم رب ارحمهما كما ربياني صغيرا، اللهم اغفر لنا ولوالدينا واستاذينا ومشايخنا وجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات برحمتك يا رحم الراحمين، سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.